السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ کافی ٹائم پہلے ایک بینک سے قسطوں پر گاڑی لینے کے متعلق سوال کا جواب میں نے دیا تھا، وہ کچھ بھائیوں نے گروپ کے اندر دوبارہ شیئر کر کے تو اس کے متعلق کچھ سوالات اٹھائے ہیں۔ میں نے ابھی ہی کچھ دیر پہلے ہی عشاء کے بعد ان کو سنا۔ سوال جو تھا وہ بینک سے انسٹالمنٹ پر گاڑی لینے کے متعلق تھا، اور میں نے جواب عرض کیا تھا کہ ابتداءً جو رقم طے کر لی خواہ وہ اصل قیمت سے زائد ہو وہ جائز ہے، بعد میں کوئی رقم نہیں لے سکتے، یعنی کہ اس میں جو لیٹ انسٹالمنٹ پر چارجز لیے جاتے ہیں جرمانہ کی صورت میں، یا پھر سروس چارجز کے نام پر جو کچھ لیا جائے وہ جائز نہیں ہے۔ اب سوال یہ کر رہے ہیں باز بھائی کہ اگر ابتداءً رقم زائد لے سکتے ہیں تو بعد میں کیوں نہیں لے سکتے؟ وہ بھی تو یہ جو شروع میں زیادہ لے رہے ہیں وہ سروس کے لے رہے ہیں کہ وہ اتنا عرصہ ہمارا انتظار کریں گے، تو ان کی ایک طرح کی سروس ہے، انہوں نے اس پر ورک کیا، وہ چیزیں لا کے ہمیں فراہم کی، جو معاملات کیے، تو بعد کے اندر بھی تو وہ یہی کام کر رہے ہیں، اور اس کی اگر سروس کے چارجز یہاں لے سکتے ہیں تو بعد میں کیوں نہیں لے سکتے؟ تو اس حوالے سے عرض یہ کہ آپ میرے خیال میں میرے مسئلے کو سمجھے نہیں ہیں۔ ویسے جو میں جوابات عرض کرتا ہوں وہ اسی بنیاد پر کرتا ہوں کہ آپ لوگوں کا ایک اعتماد ہے، تو بجائے اس کے کہ اس مسئلے کی کیا وجوہات ہیں، کیوں اس طرح بتایا گیا، یہ ساری ڈیٹیل عرض کرنے کے بجائے میں مطلقاً مسئلہ عرض کر دیتا ہوں کہ اتنا کافی ہے، حکم بتا دیا جائے کہ یہ حکم ہے۔ بہرحال اگر آپ کے ذہن میں تشویش ہے تو انشاءاللہ کوشش کروں گا کہ آپ کے دلوں سے اس کو دور کر سکیں۔ تو شریعت مطہرہ نے جو ہمیں اصول دیے ہیں، جو ہمارے پاک رب کریم نے ہمیں اپنے پیارے پاک کلام کے اندر جو تعلیم عطا فرمائی ہے، ہم نے اس کے مطابق چلنا ہے۔ ہم اپنے رب کے بندے ہیں اور اسی نے ہمیں پیدا فرمایا، جس طرح وہ ہمیں حکم فرمائے گا ہم نے ویسے چلنا ہے، اور اس کے حکم کے آگے ہم نے کچھ بھی آئیں بائیں شائیں نہیں کرنی، اپنی عقل کے گھوڑے نہیں دوڑانے۔ رب کریم نے فرمایا احل اللہ البیع وحرم الربا، اللہ عز و جل نے بیع کو حلال فرمایا اور سود کو، ربا کو، حرام فرمایا۔ اب بیع کیا ہے؟ بیع ہے خرید و فروخت، یعنی کہ ہم نے کچھ چیز خریدی ہے اور اس پہ پھر نفع رکھتے ہیں، پھر اس کو بیچ دیتے ہیں، حالانکہ پیسے ہم یہاں بھی بڑھا رہے ہیں، لیکن اس کو رب کریم نے حلال فرمایا ہے کہ چیزیں بیچ کے نفع حاصل ہم کر سکتے ہیں۔ اچھا، ربا کیا ہے؟ کہ رقم کے بدلے میں نفع حاصل کرنا، یعنی کہ ہم نے کوئی چیز نہیں بیچی بلکہ رقم اگلے کو دی ادھار کے طور پر، اور اسی سے ہم نفع حاصل کر رہے ہیں۔ رب کریم نے اس کو سختی کے ساتھ حرام فرمایا، اور حدیث پاک کے مطابق جو ہے ہر وہ قرض جو نفع لائے وہ سود میں آتا ہے۔ لہٰذا جو بھی قرضہ ہم کسی کو دیتے ہیں، خواہ بینک دیتا ہے یا کوئی پرسنلی طور پر کوئی شخص دیتا ہے، اس پر کسی طرح کی بھی کوئی رقم لے گا، خواہ وہ سروس چارجز اس کو نام دے یا کوئی اور نام دے دے، نفع وہ قرض پر لے گا تو وہ سود میں آئے گا۔ اب یہ جو سروس چارجز کی میں مخالفت کر رہا تھا، یہ میں ذاتی طور پہ نہیں کر رہا تھا، یہ ہمارے تمام علماء کرام کرتے ہیں۔ اس کی وجہ یہ کہ یہ سروس چارجز کا نام جو ہے نا، یہ بینکوں کا بہت بڑا بہانہ ہے اور ان کی چال ہے کہ وہ عوام کو، ظاہر ہے کہ ان کو پتہ کہ جیسے پاکستان ہے، یہاں مسلمان لوگ ہیں اور ایک تعداد ہے جس کا یہ ذہن ہوتا ہے کہ میں نے سود سے بچنا ہے، لیکن وہ بعض اوقات مجبوری میں جاتی ہے بینکوں کی طرف، تو بینکوں والے کسی بھی طریقے سے ان کو مطمئن کرتے ہیں، تو مطمئن کرنے کے لیے کئی طرح کی انہوں نے اپنی اصطلاحات نکالی ہوئی ہیں، وہ سود کو مختلف طرح کے نام دے کر ہمارے گلے میں ڈال دیتے ہیں اور ہم لوگ لے کے آ جاتے ہیں۔ تو سروس چارجز جو ہے نا، یہ ان کے ایک چال بازی ہے۔ شرعی طور پہ حکم یہ ہے کہ قرض دینا کسی کو یہ ایک نیکی ہے، تو اس نیکی پر کسی طرح کا کچھ بھی آپ لے نہیں سکتے، نہ سروس چارجز، جو نیکی کر رہا ہے وہ سروس بھی وہ خود سنبھالے، وہ سارے معاملات خود کور کرے، اب قرض دے دیا اس پر اب کیا وہ سروس چاہتا ہے، لہٰذا اس پر کسی طرح کی کوئی چارجز، کوئی ایکسٹرا رقم نہیں لے سکتے قرض کی صورت میں۔ अब दूसरा मामला ये आ जाता है कि गाड़ी या कोई भी चीज़ इंस्टॉलमेंट पे है तो उस पर ज़ायद रकम क्यों है। इस पर उलमाए किराम ये फरमाते हैं कि जिस तरह तिजारत के अंदर हम खरीदो फरोख्त करते हैं, मैंने एक चीज़ ख़रीदी है 100 रुपए की, जब मैंने उसको ख़रीद लिया तो मैं उसका मालिक हो गया। अब शरीयत मुझको कहीं भी पाबंद नहीं करती कि मैं उसको 100 का ही बेचूं, या 110 का बेचूं, या 120 का बेचूं, या 150 का बेचूं, या 200 का बेचूं, मुझ पर कोई पाबंदी नहीं है। मैं 100 की चीज़ 1000 की बेचूं या 10000 की बेचूं, वो मेरी मर्ज़ी के अंदर आ जाता है, ठीक है। मैं उसका मालिक हूँ, मालिक को पूरा इख्तियार है। जिस वक्त बैंक ने हमें गाड़ी देनी है तो हमें गाड़ी देने से पहले वो उसका मालिक है। वो अगरचे हमें वो 20 लाख वाली गाड़ी जो है वो 30 लाख में दे दे, या 35 में दे दे, या 40 में दे दे, वो बैंक का इख्तियार है। अच्छा, अब ये जो मुद्दत के बढ़ाने पर जायद रकम लेता है वो उस एतबार से नहीं है, बल्कि ये सौदा शुरू में तय होता है। ये फरीकायन के दरमियान इस तरह तय होता है कि आप जो है वो कहते हैं कि मैं 1 साल के अंदर पेमेंट कर दूंगा, तो अब वो मालिक है, वो कहता है ये साल में देकर चलो मैं उसको इतने में देता हूँ, मैं थोड़ी सी रकम बढ़ा देता हूँ, अच्छा 2 साल में दूंगा, तो वो उसकी कीमत। अब ये जो रकम बढ़ा रहा है ना, ये कोई कर्ज पर नफ़ा नहीं, बल्कि ये उस चीज़ की कीमत बढ़ रही है, ठीक है। अगर आप कहते हैं मैं कैश में लेता हूँ, तो वो जो असल कीमत होगी 20 लाख, वो उसी पे हमें दे देगा, तो ये सर्विस चार्जेस में नहीं आएगा, बल्कि ये उस चीज़ की कीमत बढ़ रही है। यही वजह है कि अगर आपने जब ख़रीद ली, सौदा तय हो चुका, आप चीज़ लेके घर चले गए, अब आप उसकी कीमत भर रहे हैं इंस्टॉलमेंट की सूरत में। अब ये नीचे जो कुछ भाइयों ने टैक्स किया हुआ था, सवालात किए हुए थे, उनके भी जवाब अब इसके अंदर आ रहे हैं कि आप कहते हैं कुछ अर्से बाद कि मैंने आपको 1 साल का कहा था, लेकिन मैं सारी इंस्टॉलमेंट 6 माह के अंदर पे कर रहा हूँ, लिहाजा मेरी कीमत कम कर ली जाए। तो अब ऐसा नहीं हो सकता, यानी शरई तौर पर यहाँ हुक्म ये है कि इस तरह की शर्त अगर बीच में रखी जाए कि जो मुद्दत तय हुई है उससे मुद्दत बढ़ाई तो कीमत बढ़ जाएगी, मुद्दत घटाई तो कीमत घट जाएगी, अगर ऐसी शर्त बीच में रखी जाए तो उस शख्स से जिसने ये शर्त रखी हुई बेचने में ख़रीदना जायज़ नहीं है, ये नाजायज़ होगा। लिहाजा अब बाद में घटाना और बढ़ाना जायज़ नहीं है, क्योंकि इब्तदान जो कीमत तय हो गई उस तय करने में किसी तरह के कोई हिडन चार्जेस नहीं रखने। अगर इस तरह हुआ, फिर अगर इंस्टॉलमेंट लेट हुई, तो किसी तरह का कोई जुर्माना वगैरह कुछ भी नहीं है, तो ये सूरतें जवाज़ की हैं। और जब भी आप बैंक से कोई चीज़ लेते हैं तो आप किसी भी मोतबर मुफ्ती साहब को उनकी शराइत दिखाया करें और उनको बोलें कि भाई जो शराइत हैं वाज़े तौर पे हमें पेश करें, वो उम्मीद है आपको व्हाट्सएप पे दे देंगे, या कोई उनके ब्रोशर वगैरह जो कोई चीज़ फॉर्म वगैरह बने होंगे वो आपको फराहम कर देंगे। तो आप कहीं किसी मोतबर मुफ्ती साहब को वो चेक करा के उसके बाद ये फ़ैसला करें कि आपने लेनी है या नहीं लेनी। बहरहाल आपकी जो जो एतराज़ात आपके हो रहे थे, उम्मीद है कि वो दूर हुए होंगे, कि ये शरीयत मुतहरा के जो उसूल है बिल्कुल उलमाए किराम ने उसी के मुताबिक ये तरीक़ाकार रखा है कि मौका पर जो भी रकम बढ़ाना चाहें आप बढ़ा सकते हैं, वो आप मालिक हैं, आपका जिस तरह जेन बने आप कर सकते हैं, लेकिन बाद में उस पर बढ़ाना या कम करना का मामला उसके बाद नहीं हो सकता। तो वो इसलिए नहीं हो सकता कि हमने जो रकम दी है वो उस चीज़ की दी है। अब हम मुद्दत के एतबार से नहीं जाएंगे कि हमने मुद्दत की रकम दी है, मुद्दत की रकम वो मालिक है, वो अपनी मर्ज़ी से उसने उसका दिल माना कि मुझे इतने अरसे बाद रकम मिलेगी, उसने अपनी चीज़ की कीमत बढ़ा दी, वो कीमत जितनी बढ़ा रहा है वो चीज़ की बढ़ा रहा है। और ये भी जो भी शख्स जो है वो चीज़ बेचने वाला, उसको इस चीज़ का ख्याल रखना चाहिए कि वो ये ना बोले कि मैं ये ज़्यादा अरसे की कीमत आपसे ले रहा हूँ, वो कीमत उस चीज़ की ही ले तो फिर जायज़ रहेगा, और अगर वो कीमत अरसे की लेगा, वक्त की लेगा, तो वो सूरत जायज़ ना होगी। लिहाजा ये एक तरह का हीला है किस्तों पर चीज़ लेने का और फिर उसमें रकम बढ़ाने का। उलमाए किराम जो हमेशा कोशिश करते रहते हैं कि उम्मत के लिए आसानी की ही कोशिश की जाए, तो अगर ये आसानी न दी जाती तो आज एक बहुत बड़ी तादाद है जो किस्तों पर चीज़ न ले सकने की, कैश में चीज़ न ले सकने की सूरत में वो परेशान रहती, और एक बहुत बड़ी तादाद है जो ज़ाहिर है कि वो ले लेती, रुकती नहीं और गुनाहगार होती। تو عوام کی آسانی جو ہے اس چیز کا شریعت میں حکم ہے، تو جہاں تک ہو سکتا ہے کوئی صورت بنتی ہے تو علماء کرام وہ صورت نکالتے ہیں، لہٰذا یہاں پر بھی ایک صورت نکالی گئی ہے تاکہ کسی طریقے سے عوام کو آسانی پہنچے، اور جہاں گنجائش نہیں ہے وہاں پھر کچھ بھی نہیں ہو سکتا، تو اس میں پھر صورت نہیں نکالی جاتی۔ تو سروس چارجز کی پابندی لگانے کا مقصد آپ کو سمجھ آ گیا، کیونکہ بات کافی ساری طویل ہو گئی ہے، اور دوسرا جو ہے جرمانہ وغیرہ وہ شریعت مطہرہ میں ویسے جائز نہیں ہے، اور تیسری بات جو ہے اس کی رقم جو بڑھائی جاتی ہے اس کی وجہ میں نے عرض کر دی۔ اگر آپ نے میری ساری گفتگو غور سے سنی ہے تو امید ہے کہ آپ کے ذہن میں کوئی بات نہ رہی ہو، اگر بالفرض سمجھنا ہے اسی آڈیو کو 3-4 بار سنیں، انشاءاللہ اچھی طرح سمجھ آ جائے گا۔ جزاک اللہ خیرا، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔